घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डेय। शुक्लफाटा एफएम 79.4 मेगाहर्ज, बारासिङ एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। आज विश्व औँरो दिवस विभिन्न कार्यक्रम गरी सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा मनाइयो। सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित सञ्चालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने, सबै नेपालीको स्वस्थ खानेपानीमा पहुँच पुगोस् भन्नका लागि सरकार लागि परेको मन्त्री बोहराको भनाइ, डिभिजन वनकारले कैलालीद्वारा निर्माणाधीन घुटिया दिपाइल फास्ट ट्र्याकमा अनुमति बिनै ढालिएका रुखको क्षतिपूर्ति माग, कक्षा 11 र 12 को परीक्षालाई मर्यादित बनाउन बोर्डलाई निर्देशन, पुनर्निर्माणमा जुटेका प्राविधिकद्वारा सामूहिक राजीनामाको घोषणा र थाइल्यान्डसँगको खेल रद्द भए पनि नेपाल सेमी फाइनल प्रवेश।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है, सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ, अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षकसँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 का विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पूरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। आज विश्व औँरो दिवस विभिन्न कार्यक्रम गरी सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा मनाइएको छ। रोग सन् 2025 नेपालमा औँलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औँलोको जोखिम कायमै रहेको छ। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा औँलोको जोखिम बढी भएको पाइएको हो। कञ्चनपुरको महेन्द्रनगरमा पनि आज औँलो दिवसको अवसर पारी पत्रकार सङ्घको अन्तर्क्रिया तथा प्रतिबद्धता कार्यक्रम गरिएको छ। म मेरो स्वास्थ्यप्रति जिम्मेवार छु, म मेरो स्वास्थ्यको जिम्मेवारी आफै लिन्छु भन्ने मौन लाराका साथ कार्यक्रम गरिएको हो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले रोगको निवारणका लागि सदैव प्रदेश सरकारले बजेट छुट्याउने बताउनुभयो। जिल्ला समन्वय समितिका सभापति फैरु तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा औँलो रोग निवारणका लागि हस्ताक्षर अभियानको समेत सुरुवात गरियो। यसैबीच डडेलधुरामा चालु आर्थिक वर्षको हालसम्म औँलोका 8 जना बिरामी भेटिएको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ। विदेशबाट फर्कने नेपालीहरूमा औँलोको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेलधुराका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिनुभयो। औँलो रोग निवारण गर्नको लागि सम्बन्धित स्वास्थ्य चौकी मार्फत आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशका 31 ओडाहरू औँलोको उच्च जोखिममा रहेका छन् भने 91 ओडाहरू मध्यम जोखिममा रहेको तथ्याङ्क देखाएको छ। डडेलधुराको पनि भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलेतार गाउँपालिकामा औँलोको बढी जोखिम रहेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित सञ्चालनमा रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। धाउन मार्गको स्तरोन्नतिका लागि विमानस्थल बन्द गर्न लागि विमानस्थल प्रमुख तेजबहादुर बुढ थापाले जानकारी दिनुभयो। लामो समयदेखि धाउन मार्गको स्तरोन्नति हुन नसकेकाले धाउन मार्गको स्तरोन्नति गर्नका लागि विमानस्थलमा सेवा रोक्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो। वैशाख 22 गतेदेखि जेठ 21 गतेसम्म विमानस्थल बन्द हुने उहाँले जानकारी दिनुभयो। विगत 14 वर्षदेखि विमानस्थलको सुधार हुन सकेको छैन। केही दिन पहिले सामान्य मर्मत भए पनि पूर्ण मर्मत नहुँदा एक महिना लामो समयसम्म विमानस्थल बन्द गर्न लागि हो। विमानस्थल कार्यालयमा आज बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्नका लागि आग्रह गर्ने निर्णय गरेको छ। प्रधान कार्यालयले सूचना जारी गरेपछि विमानस्थल बन्द हुनेछ। अहिले धनगढी काठमाडौँ दैनिक 5 जहाजले उडान भर्ने गरेका छन्। एसियाली विकास बैङ्कको ऋण सहयोगमा लागू गरिएको क्षेत्रीय शहरी विकास योजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा निर्माण हुने सडकका लागि बोलपत्र आह्वान गरिएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कानुन निकायले सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको हो। धनगढी उपमहानगरपालिकामा 10 र गोदावरी नगरपालिकामा 16 गरी 26 किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कानुन निकायका प्रमुख सुरेश वाग्लेले जानकारी दिनुभयो। उहाँले 45 दिने सूचना जारी गरिएको जानकारी दिनुभयो। 1.38 किलोमिटरको धनगढी मुख्य सडक अन्तर्गत चौराहादेखि कैलाली पुलसम्म, संघीय प्रहरीदेखि चर्चसम्मको 2.7 किलोमिटर सडक, 700 मिटरको क्याम्पस गेट जाखुरताल सडक, 3.65 किलोमिटरको क्याम्पस गेट चटकपुर सडक, 870 मिटरको डिभोटी पिपल चौतारा सडक, 1.15 किलोमिटरको हसनपुर सडक र 430 मिटरको मालपुर सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो। आयोजना अन्तर्गत उपमहानगरमा 42 किलोमिटर सडक निर्माणको लक्ष्य रहे पनि बजेट अभावका कारण 10 किलोमिटर सडक निर्माणका लागि मात्रै बोलपत्र आह्वान गरिएको हो। सडकका लागि 1.35 अर्ब मात्रै बजेट भएकाले 10.5 किलोमिटर मात्रै सडक निर्माण हुने अनुमान गरिएको छ। दुई नगरको सडक निर्माणका लागि बोलपत्र आह्वान भए पनि कञ्चनपुरको शुक्लाफाटा नगरपालिका र भीमदत्त नगरपालिकामा निर्माण हुने सडकको भने प्रक्रिया अगाडि बढेको छैन। आयोजना कानुन निकायका प्रमुख वाग्लेका अनुसार शुक्लाफाटा नगरपालिकामा निर्माण हुने सडकको बोलपत्र आह्वान गर्न एसियाली विकास बैङ्कलाई स्वीकृतिका लागि धनगढी र गोदावरी भन्दा पहिले नै फाइल पठाइए पनि अहिलेसम्म स्वीकृत नभएको जनाइएको छ। उहाँले भीमदत्त नगरपालिकामा भने अहिलेसम्म सडकको डिजाइन नै नसकिएको जानकारी दिनुभयो। यस विषयमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टसँग बुझ्दा उहाँले सडकको सर्वे गर्ने कामलाई कञ्चनपुरमा भएको बन्दले प्रभाव पारेको भए पनि अब भने प्रक्रिया अघि बढिरहेको शुक्लाफाटा एफएमलाई जानकारी दिनुभयो। शुक्लाफाटा एफएमसँग कुराकानी गर्दै उहाँले सडकको सर्वे गर्ने कार्य सकिएको भए पनि केही पक्षको असन्तुष्टि र मतभेदका कारण केही ढिला भएको बताउनुभयो। साथै उहाँले आधुनिक प्रविधिको प्रयोग गरी सडक निर्माण तथा अन्य कार्य गर्न सकिने बताउँदै पर्यावरणमा असर नपर्ने हिसाबले कार्य गर्ने तयारी भइरहेको समेत बताउनुभयो। यस विषयमा विभिन्न समयमा भीमदत्त नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरी छलफल गरेको र चाँडै भीमदत्त नगरपालिकामा सडकको डिजाइनको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। छलफलका क्रममा हुन्छ सहयोग गर्छौँ भन्ने तर बाहिर विभिन्न वाहन लिँदै काममा अवरोध गर्ने पक्षका कारण समेत अप्ठ्यारो भएको भीमदत्त नगरपालिकाका प्रमुख विष्टको भनाइ छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रूपमा विकास र विस्तार गर्न सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा मन्त्रालयका सचिव गोगन बहादुर हमालको रोहोबरमा आज बिहिबार धनगढीमा सेती र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केएएचएसका रजिस्ट्रार बीच सम्झौता भएको थियो। सम्झौता पत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार इन्जिनियर विश्वराज काफले, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डे र महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए। दुवै संस्थाहरूको सहकार्यमा स्वास्थ्य सेवा र शिक्षामा गुणात्मक सुधारका लागि पहल गरिनेछ। सम्झौता पत्रमा भनिएको छ, यस कार्यबाट स्वास्थ्य सेवाका अभावबाट परेको स्वास्थ्यको नकारात्मक अवस्थालाई व्यवस्थापन गरी जनताको स्वस्थ रहने संविधान प्रदत्त अधिकार सुनिश्चितताको लागि सहायक हुनेछ। सम्झौता पत्रमा अगाडि भनिएको छ, केएएचएसले अञ्चल अस्पतालमा शैक्षिक कार्यक्रमको लागि आवश्यक पर्ने सामग्री, भौतिक पूर्वाधार र प्राविधिक सहयोग गर्ने, अस्पताललाई आवश्यक पर्ने जनशक्तिको लागि अस्पतालको माग बमोजिम सञ्चालनमा रहेका शैक्षिक कार्यक्रममा नियमको अधीनभित्र रही सम्बन्धित विभागमा दुईजनाभन्दा नघट्ने गरी कोटा निर्धारण गर्ने, अञ्चल अस्पतालमा पहिलो चरणमा स्थायी सरकारी चिकित्सक शैक्षिक कार्यक्रमहरू सुरु हुनुपूर्व प्रतिष्ठानको नियमानुसार संकाय दिनुपर्ने र पछि अन्य चिकित्सकहरूलाई कर्मश आवश्यकता अनुसार संकायमा थप गर्दै जाने, संकायमा समावेश चिकित्सकहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमानुसार शैक्षिक भत्ता उपलब्ध गराउनु पर्ने लगायतका 9 बुदा उल्लेख गरेका छन्। त्यस्तै अञ्चल अस्पतालहरूले एमडिजिपी, एमडी, एमएस रेजिडेन्ट चिकित्सकहरूलाई अस्पतालका विभिन्न विभागको कार्यमा विशेषज्ञ चिकित्सकको मातहतमा रही निजको शैक्षिक तालिका अनुरूप कार्य गर्न अवसर प्रदान गर्नेछ। मिडवाइफ्री, एनेस्थेसिया एसिस्टेन्ट लगायतका प्रथम पदबाट सञ्चालित स्वास्थ्य शिक्षाको अन्य शैक्षिक कार्यक्रममा छात्र छात्राहरूको लागि प्रयोगत्मक अभ्यासको लागि शिक्षक, चिकित्सक र कार्यरत स्वास्थ्यकर्मी, मिडवाइफ तथा नर्सहरूको मातहतमा रही कार्य गर्ने अवसर प्रदान गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने अनुसन्धान कार्यमा दोस्रो पक्षको कर्मचारीहरू समेत सहभागी गर्न सहजीकरण गर्ने लगायतका 4 बुदामा हस्ताक्षर गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाको सीमामा रहेको बनहरा नदीको बगरमा किसानहरूले बगर खेती गरेर आमदानी गरिरहेका छन्। तिनै किसानहरूसँग हाम्रा सहकर्मी तानसिंह डङ्गुराले कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
नेपालमा व्याप्त बेरोजगारी र त्यतिकै बाँझो रहेको नदीको बगरलाई सदुपयोग गर्ने उद्देश्यले विगत केही वर्षदेखि कञ्चनपुरको बनहरा नदी र सुनबरा नदीको बगरमा बेमौसमी तरकारी र फलफूल खेती गरेर किसानहरू मनग्ञ आमदानी गरिरहेका छन्। नदीको बगरमा बेमौसमी तरकारी र फलफूल रोप्ने तरिकाको विषयमा कुराकानी गर्दै कृष्णपुर नगरपालिका वडा नम्बर 2 बङ्क सालघारीका किसान मन्दु चौधरी,
नाली जुन हामीले खोदान सुरु गर्छौँ हामीले पुसमा यसलाई तयारी गर्नुपर्छ। अनि मलका कुराहरू भयो, नालीका कुराहरू भयो, त्यसपछि खाडहरू जुटाउने कुराहरू भयो, हामीले पुस महिनामा हामीले तयार गरिसक्नुपर्छ। र त्यसपछि लगाउने बेला हामीले माघको 15 गतेसम्म चाहिँ हामीले रोपिसक्नुपर्छ यसलाई।
बेमौसमी तरकारी र फलफुलको बिउ नजिकै पर्ने कलुवापुर र झलारी बजारको एग्रोभेटबाट ल्याउने गरेको कुरा शुक्लाफाटा नगरपालिका वडा नम्बर 11 कलुवापुरका किसान रामलाल राणा यसरी बताउनुहुन्छ।
यही एग्रोभेटबाट झलारी भयो, कलुवापुर भयो, यही नजिक पर्छ। यही त्यसको बिउ निकाल्नु समयमा त्यसलाई थाहा भइहाल्छ। राम्रो बिउ एकदम टोसा जान्छ, नराम्रो त टुसा आउँदैन त्यसमा।
दैनिक रूपमा 1 क्विन्टलसम्म बगरमा उत्पादन गरेको तरकारी बिक्री हुने गरेको कुरा बताउँदै फेरि किसान मन्दु चौधरी,
गाउँघरमा लग्ने हो भने लगभग क्विन्टलदेखि 60-80 किलोका हाराहारीमा गाउँमा नै व्यापारीहरू लग्ने गरेका छन् किसानहरू। र त्यसपछि लग्यो बनहराको पुलको छेउछाउमा चाहिँ पसल थापेर दैनिक 70-80 किलोसम्म एउटा पसलले चाहिँ बिक्री गरिरहेछ। एक कट्ठामा तपाईँको लगभग 5-7 क्विन्टलसम्म तपाईँको खरबुजा फल्यो भने अब बराबरी लगभग 20-25-30 हिसाबले त्यो बेच्यो भने आम्दानी त भइहाल्छ। लगभग तपाईँको सानै किसानको बारीले 50-60 हजार त तपाईँको आम्दानी गर्छ नै।
बगर खेती गर्ने किसानहरूलाई प्राविधिक सेवा दिने गरेको र कृषि ज्ञान केन्द्रले अनुदान रकम समेत दिएको कुरा कृषि शाखा कार्यालय झलारीका प्रमुख वीरबहादुर कुँवरले यसरी बताउनु भएको छ।
बगर खेती कार्यक्रमको लागि यो साल किसानलाई हामीले अब यो शाखाले प्राविधिक सेवाहरू दिइराखेको छ। प्राविधिक ज्ञान अब प्रविधि कसरी बगर खेती गर्ने भन्ने कुरा सम्बन्धमा आर्थिक सहयोगमा हामीले अहिले दिन सकेका छैनौँ बजेटको कमीले गर्दा। कृषि ज्ञान केन्द्रबाट बगर खेतीको लागि केही अनुदान कार्यक्रम प्राप्त भएको छ र त्यो कार्यक्रमहरू अहिले शुक्लाफाटाको वडा नम्बर 3 जुनापुरीमा सञ्चालन भइरहेको छ।
बगर खेतीबाट ताजा तरकारी उत्पादन र रोजगारीको अवसर समेत प्राप्त भएको कुरा बताउँदै फेरि कृषि शाखा कार्यालयका प्रमुख वीरबहादुर कुँवर,
बगर खेतीले गर्दाखेरि आय आर्जनका कुराहरू, आमदानीका कुराहरू र ताजा तरकारी उत्पादनका कुराहरू थुप्रै चाहिने फाइदाहरू छन् यसबाट। र खेर गएको समयलाई पनि सदुपयोग भइरहेको छ, रोजगारीको अवसर प्राप्त भइरहेको छ र खेर गएको जमिनलाई पनि बगर खेतीकोलाई सदुपयोग गरेर खेती अयोग्य भूमिलाई पनि खेती योग्य भूमि बनाएर किसानले बगर खेतीमा थुप्रै चाहिँ फाइदाहरू लिइरहेका छन्।
साँच्चीकै बालुवामा पनि सुन फलाउन सकिन्छ भनेर बगर खेती गर्ने किसानहरू लाखौंको आमदानी गरेर प्रमाणित गरिदिएका छन्। राज्यले बगर खेती जस्तो कृषि क्षेत्रमा दीर्घकालीन योजना बनाउने हो भने बेरोजगारीका कारण लाखौं युवाहरू विदेश पलायन हुने अवस्था नआउला कि। शुक्लाफाटा समाचारका लागि दानसिंह डंगोरा।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। कृषकहरूलाई प्रोत्साहित गर्नका लागि तिनै तहका सरकारले कस्ता खालका नीतिहरू ल्याउनु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
दलबहादुर मल्ल, नीति भन्नु पर्दाखेरि अलि सोचेर नै ल्याउनु पर्ने हुन्छ, किनभने पहिला त्यसको लागि उत्पादनको लागि मल अनि जल त्यो दिन सक्नुपर्छ सुपथ मूल्यमा, त्यसपछि तालिम दिनुपर्छ, किसानले काम गर्दछ।
दिनेश लामा, नेपाल चाहिँ कृषि प्रधान देश हो र हामी भन्छौँ, तर यहाँ कृषिमा चाहिँ जति मात्रामा उत्पादन हुने पर्ने त्यो मात्रामा उत्पादन हुन्छ, बिउहरूको कमीले गर्दाखेरि हुन्छ, प्रविधिको पनि हाम्रो देशमा चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ हामीले प्रविधिको प्रयोगहरू गरेको छैनौँ। कृषकहरूले चाहिँ उत्पादन गर्ने समयमा चाहिँ पानीको अभाव, बिउको अभाव, मलको अभावले गर्दाखेरि चाहिँ उत्पादनमा धेरै कमी आउने गरेको छ। सरकारले चाहिँ यसलाई व्यवस्थित तुल्याउनुपर्छ, समयमा त्यसको आपूर्ति गराउनुपर्छ। एउटा कुरा मेन चाहिँ समयमा चाहिँ पानी पायो भने चाहिँ बोट बिरुवाहरूको लागि राम्रो हुन्छ, उत्पादनको लागि वैज्ञानिकरण पनि हुन आवश्यक छ। मेन समस्या चाहिँ त्यही देखिएको छ।
ध्रुव पौडेल, कृषकहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि चाहिँ सर्वप्रथम त जो बाहिरबाट भारतबाट तरकारीहरू अन्नहरू आइरहेको छ त्यसलाई चाहिँ बन्द गर्नुपर्छ र आधुनिकीकरण वैज्ञानिकरणबाट चाहिँ कृषि प्रणालीलाई अप्नाउनु पर्छ। सरकारले पनि यसमा चाहिँ अनुदानहरू, कृषि औजारहरू चाहिँ दिनुपर्छ, सहुलियत रूपमा उपलब्ध गरायो भने चाहिँ किसानहरू प्रोत्साहित हुन सक्छन्।
हरिबहादुर थापा, कृषकहरूलाई प्रोत्साहन ल्याउनको लागि, कृषि उत्पादनमा वृद्धि गर्नको लागि विशेष गरेर स्थानीय सरकारले विशेष गरेर तिनवटा कुरा दिन जरुरी हुन्छ। एउटा त तालिम दिनुपर्छ किसानहरूलाई जम्मा गरेर, अर्को कुरा बिउ सुपथ मूल्यको साथसाथै सिफारिस गरेको बिउ दिनुपर्छ र जति बिउ चाहिन्छ त्यो सरकारले चाहिँ दिनुपर्छ। यहाँ एक मुठी बिउ दिएर, चार किलो बिउ दिएर टोलेको हुन्छ त्यसले केही हुनेवाला छैन। जति किसानलाई चाहिन्छ त्यति बिउ उपलब्ध गराउनु पर्यो, त्यो चाहिँ सिफारिस गरेको हुनुपर्छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँहरूले शुक्लाफाटा एफएम 99.4 मेगार्च, बारासिङ्गा एफएम 102.2 मेगार्च, बझाङको साइपाला एफएम 110.6 मेगार्च, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्च र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ल अब नानु पढ म सुन्छु है।
हस आऊ आऊ दादा खाजा खाऊ, ताजा खाजा
हाम्री नातिनीले कति मजाले पढे कि। बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
कृष्णपुर नगरपालिका राजस्व परामर्श समितिको सूचना। प्रस्तुत विषयमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र अन्य विद्यमान कानून प्रावधान बमोजिम नगरसभाबाट नियमानुसार दररेट निर्धारण गरी विभिन्न शीर्षकहरूमा राजस्व परिचालन कार्य भइरहेको छ। यस नगरपालिकाको आर्थिक वर्ष 2076-77 बजेट, राजस्व नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा यही वैशाख 9 गते बसेको राजस्व परामर्श समितिको बैठकबाट नगरपालिकाले निर्धारण गरेको राजस्वका दर, दायरा तथा परिचालन प्रक्रिया लगायत राजस्व प्रशासन सुधारका सन्दर्भमा प्रबुद्ध व्यक्तिहरू, बुद्धिजीवी, समाजसेवी एवं अन्य सरकारवाला तथा आम नागरिकको तर्फबाट आवश्यक सुझाव, सल्लाह एवं राय प्रतिक्रिया लिने भन्ने निर्णय भएकोले सूचना प्रसारण भएको मितिले 7 दिनभित्र देखाएको कुनै पनि माध्यमबाट राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराइदिन हुन सबैको जानकारीका लागि निर्णय अनुसार यो सूचना प्रसारण गरिएको छ। तपसिल, वडा समितिको कार्यालयहरू, कृष्णपुर नगरपालिकाको इमेल ठेगाना itoo.krishnapurmun@gmail.com, कृष्णपुर नगरपालिकाको वेबसाइट www.krishnapurmun.gov.np र कृष्णपुर नगर कार्यपालिकाको कार्यालय गुलरिया कञ्चनपुर।
कहिले?
अहिले त नै।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन। अनि कहिले त?
अहिले त नै।
हैन, अनि कहिले त? अहिले त नै। अनि कहिले हो त?
कहिले हो त? अनि
अहिले त नै।
कति सोध्या होला नि?
आ बुढा, सोध्ने सोध्दै गर्छन्, हाम्रो योजना छँदैछ। लैन,
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पूरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको भीमजत्ता नगरपालिका वडा नम्बर 10 निर्मित तिल्केनी मटैना खानेपानी तथा सरसफाई योजनाको आज हस्तान्तरण गरिएको छ। नेपाल सरकारको रु 3,52,81,000 र उपभोक्ताको 88,45,400 गरी कुल रु 4,41,26,400 निर्मित आयोजनाको आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो। खानेपानी तथा सरसफाई योजनाको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री पठान सिंह बोहरा हस्तान्तरण गर्नु भएको हो। आयोजना हस्तान्तरण गर्दै मन्त्री बोहराले सबै नेपालीको स्वस्थ खानेपानीमा पहुँच पुगोस् भन्नका लागि सरकार लागि परेको बताउनुभयो। खानेपानी तथा सरसफाई आयोजनाबाट भीमदत्ता नगरपालिकाको वडा नम्बर 9 र 10 805 घरदुरीका 6,039 जनसङ्ख्या लाभान्वित हुनेछन्। ट्याङ्कीको क्षमता 2,25,000 लिटर पानी अटाउन सक्ने रहेको छ। यसै गरी सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले यस भेगका जनताहरूले स्वस्थ खानेपानी प्रयोग गर्न पाउने भएकोमा खुसी व्यक्त गर्नुभयो। साथै उहाँले यस क्षेत्रको विकासको लागि आफू लागि पर्ने पनि बताउनुभयो। कार्यक्रममा भीमदत्ता नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले घाँडी घाँसका दूषित पानी पिउन बाध्य जनताहरूले अब स्वस्थ खानेपानी पिउन पाउने बताउनुभयो। तिल्केनी मटैना खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष जनकराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा 200 जनाको सहभागिता रहेको थियो। डिभिजन वन कार्यालय कैलालीले निर्माणाधीन घुटिया दिपाइल फास्ट ट्र्याकमा अनुमति बिनै ढालिएका रुखको क्षतिपूर्ति माग गरेको छ। 39 रुख ढालेर गायब पारिएको भन्दै वनले फास्ट ट्र्याक आयोजना कार्यालयसँग 10,86,000 रुपियाँ क्षतिपूर्ति असुल्न वन विभागलाई पत्राचार गरेको छ। ट्र्याक खोल्ने क्रममा डुजरले ढालेर गायब पारिएका रुखको क्षतिपूर्ति नपाएसम्म फास्ट ट्र्याकको काम अगाडि बढाउने अनुमति नदिन विभागलाई सिफारिस समेत गरिएको डिभिजन वन प्रमुख अमर बुलनले बताउनुभयो। करिब 2 यता राष्ट्रिय वन क्षेत्रमा पर्ने 34 र सामुदायिक वन क्षेत्रमा पर्ने 5 रुख डोजरले ढालेर गायब पारिएको भेटिएको उहाँले बताउनुभयो। त्यो रुखबाट हुने 2,249 क्युफिट काठ र करिब 2 दाउरा बराबरको बिगो वनले दावी गरेको हो। सडकमा पर्ने रुखको सर्वे तथा वातावरणीय प्रभाव मूल्याङ्कन भए पनि रुख कटानको अनुमति पाउन बाँकी रहेको अवस्थामै रुख ढालिएको उहाँले बताउनुभयो। डिभिजन वनका अनुसार करिब 2 यता ती रुखहरू ढालिएका हुन्। सडक निर्माण गर्ने नाममा मनपरी रूपमा रुख ढालिएकाले ढालेर गायब पारिएका रुखको क्षतिपूर्ति नदिएसम्म आयोजनाको काम रोक्न विभागलाई सिफारिस गरिएको डिभिजन वन प्रमुख अमर पुनले बताउनुभयो। बिना अनुमति रुख ढालेको पाइएपछि काम रोक्न आयोजना कार्यालयलाई विगतमा वनले पटक पटक पत्राचार गरेको भए पनि सुनवाई नभएको उहाँको भनाइ छ। अनुगमन गर्दा ढालेर गायब पारिएका रुखका ठुडा र जरा मात्रै भेटिएको वन कार्यालयले जनाएको छ। डोजर लगाएर र पहिरोका कारण थप 35 भन्दा बढी रुख अहिले पनि ढलेकै अवस्थामा रहेको पाइएको वन अधिकृत भीमप्रसाद ढकालले जानकारी दिनुभयो। आयोजना अगाडि बढाउनका लागि ती रुखको काठ सडक किनार तथा आसपासमा यत्रतत्र अवस्थामा रहेकाले आयोजना कार्यालयले नै काठ तथा दाउरालाई छुट्टा छुट्टै घाट गद्दी गर्नुपर्ने शर्त पनि डिभिजन वनले राखेको छ। बाल विवाह अन्त्यका लागि अछामको रामारोशन गाउँपालिकाले बालबालिकाको सञ्जाल विस्तार गरेको छ। सञ्जालमा गाउँपालिकाका 7 वडाका बालबालिका सदस्य रहेका छन्। बाल विवाह अन्त्यका लागि बालबालिकालाई नै अभियन्ताका रूपमा अगुवा बनाइएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्कर बहादुर साउदले बताउनुभयो। बाल विवाह अन्त्यका लागि उनीहरूकै संलग्नतामा सञ्जाल विस्तार गरिएको छ। लामो समयदेखिको आफूहरूको प्रयासले मात्र बाल विवाह नरोकिएकाले बाल विवाह अन्त्यका लागि बालबालिकालाई नै अघि सारिएको उहाँले बताउनुभयो। चाफामाण्डौको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कृष्णदेव कोटाको अध्यक्षतामा सञ्जाल गठन गरिएको छ। उपाध्यक्षमा बालुटा सयनको सरस्वती माध्यमिक विद्यालयका पवित्र खनाल, सचिवमा मालतीकोटको पिङ्गला माध्यमिक विद्यालयका दमयन्ती परियार, सहसचिवमा भटाकाटियाको पूर्णचन्द्र माध्यमिक विद्यालयका लोकेश साउद र कोषाध्यक्षमा सुतारको बिन्देश्वरी माध्यमिक विद्यालयका चन्द्र भण्डारीलाई चयन गरिएको छ। 13 सञ्जालमा गाउँपालिकाका 7 वडाका 8 माध्यमिक विद्यालयमा कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीलाई पदाधिकारीका रूपमा राखिएको छ। उनीहरू यसअघि प्रत्येक विद्यालयमा सञ्चालन गरिएको बाल विवाह विरुद्ध म बोल्छु अभियान अन्तर्गत वक्तित्वकला प्रतियोगिता मार्फत छनौटमा परेका 28 मध्येका उत्कृष्ट विद्यार्थी हुन्। अध्यक्ष साउदका अनुसार प्रत्येक विद्यालयमा 4-4 सञ्जाल यसअघि नै गठन गरिएको थियो। त्यसैता विद्यालय स्तरका सञ्जालले अहिलेसम्म 16 बाल विवाह विरुद्धका उजुरी गाउँपालिकामा दर्ता गराएको नवगठित सञ्जालका उपाध्यक्ष पवित्र खनालले बताउनुभयो। नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै विरोध भइरहेका बेला कैलालीमा हस्ताक्षर सङ्कलन अभियान सुरु भएको छ। नेकपा मसाल, राष्ट्रिय जनमोर्चा र नेकपा माओले संयुक्त रूपमा नागरिकता विधेयक खारेजीको माग गर्दै कैलाली जिल्लामा हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्। जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने तथा विदेशी ज्वाइँ भान्जा भान्जीलाई समेत नागरिकता प्रदान गर्न सहजुने गरी विधेयक ल्याइएको भन्दै त्यस विरुद्ध हस्ताक्षर सङ्कलन गरिएको हो। राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मीराम आचार्यले विधेयक संसदमा विचाराधीन रहेकै अवस्थामा अझ दुई कदम अघि बढेर सरकारले जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन पनि परिपत्र गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले तत्काल नागरिकता विधेयक खारेज गर्न र सरकारले गरेको परिपत्र फिर्ता लिन पनि माग गर्नुभयो। गैर नेपालीले पाएका नागरिकता छानबिन गरेर खारेज गर्नुपर्ने पनि माग गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही वैशाख 15 गतिदेखि सञ्चालन हुने कक्षा 11 र 12 को परीक्षालाई मर्यादित बनाउनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। परीक्षा व्यवस्थापन सुधार कार्यदलको सुझावको आधारमा आज 22 बुधे निर्देशन दिएको हो। मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। मन्त्रालयले दिएको निर्देशनमा परीक्षा सञ्चालन भइरहेको समयमा सकेसम्म धेरै समय अनलाइन माध्यमका साथै स्थलगत अनुगमनको व्यवस्था मिलाउने, प्रश्नपत्र भण्डारण रहेको स्थान पूर्ण सुरक्षित रहेको प्रत्यापत्ति गराउने लगायतका रहेका छन्। सुरक्षा निकायसँग रहेको परीक्षा सम्बन्धी सामग्री आधिकारिक व्यक्ति बाहेकलाई नदिने तथा परीक्षा सञ्चालनको क्रममा कुनै व्यक्तिले अमर्यादित काम गरेको पाइएमा तत्काल कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउन पनि निर्देशन दिइएको छ। गत चैत्रमा सञ्चालन भएको एसएई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईमा परीक्षा नै स्थगित गर्नुपरेका कारण मन्त्रालयले यसपटक कक्षा 11 र 12 को परीक्षा सञ्चालन हुन अघि नै सचेतना अपनाएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा जुटेका प्राविधिकले भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग सरकारले सुनवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। चार वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणका जुटेका प्राविधिकहरूले भने सरकारले आफूहरूको माग सुनवाई नगरेको भन्दै काठमाडौँमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको राष्ट्रिय पुनर्निर्माण प्राविधिक राष्ट्रिय हकित संरक्षण समितिका सचिव राम मल्लले जानकारी दिनुभयो। भत्ता लगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग 9 महिनासम्म पनि सरकारले सुनवाई नगरेपछि 32 जिल्लामा पुनर्निर्माणमा जुटेका प्राविधिक समूह सामूहिक राजीनामा दिन बाध्य हुनु परेको उहाँले बताउनुभयो। अब एउटा खेल खबर। थाइल्यान्डमा जारी 16 वर्ष मुनिको एसिसी 16 वर्ष मुनिको पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र थाइल्यान्ड बीच भएको खेल वर्षा कारण रद्द भए पनि नेपाल समविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ। थाइल्यान्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 35 ओभरमा 7 विकेट गुमाउँदै 234 रन बनाएको थियो। जारी प्रतियोगितामा नेपालले यसअघि खेलेका दुवै खेलमा विजयी भएको छ। नेपालले गएको शनिबार भएको पहिलो खेलमा म्यानमारलाई 7 विकेटले पराजित गरेको थियो भने बुधबार भएको दोस्रो खेलमा मलेसियालाई 39 रनले पराजित गरेको थियो। 235 रनको लक्ष्य पछ्याएर जहरी ब्याटिङमा उत्रिएको थाइल्यान्डले 1 ओभर 5 बलमा रन जोड्न नपाउँदै भएको भारी वर्षाको कारण खेल रद्द भयो। खेल रद्द भयो दुवै टिमले 1-1 अङ्क बाँडेका छन्। 3 खेलबाट 5 अङ्क जोडेको नेपाल समूह एको विजेताको रूपमा सेमिफाइनल पुगेको हो। अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज विश्व औँलो दिवस विभिन्न कार्यक्रम गरी सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा मनाइयो। सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित सञ्चारमा रहेको धनगढी विमानस्थल 1 महिना बन्द हुने। सबै नेपालीको स्वस्थ खानेपानीमा पहुँच पुगोस् भन्नका लागि सरकार लागि परेको मन्त्री बोहराको भनाई। डिभिजन वन कार्यालय कैदेलीद्वारा निर्माणाधीन खुटिया दिपाइल फास्ट ट्र्याकमा अनुमति बिनै ढालिएका रुखको क्षतिपूर्ति माग। कक्षा 11 र 12 को परीक्षालाई मर्यादित बनाउन बोर्डलाई निर्देशन। पुनर्निर्माणमा जुटेका प्राविधिकद्वारा सामूहिक राजीनामाको घोषणा र थाइल्यान्डसँगको खेल रद्द भए पनि नेपाल सेमिफाइनलमा प्रवेश। हस् त यही समाचार रुटिन यही सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 99.5 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।
प्रत्येक महिनाको तेस्रो शनिबार बिहान 9:30 बजेदेखि साँझ 5 बजेसम्म सुदूर